हामी मत्ती 13 अध्यायमा पल्टाउनेछौँ। मत्ती 13 अध्याय यहाँको विश्वासी तेजस्वीलाई थाहा भएको भइसक्यो होला, हाम्रो शर्मिला बहिनी र नानीमाया बहिनी त्यस्तोहरूको उहाँको बुवा चाहिँ हिजो उहाँको मृत्यु भएको छ अनि प्रभुलाई चिन्नुहुन्नथ्यो उहाँले, अनि त्यो बहिनीहरूकोलाई प्रार्थना गर म सम्झना प्राप्त गरौँ। हुन्छ, हामीले रोमी 16 अध्यायमा चाहिँ सुसमाचारको रहस्य पक्ष नयाँ पक्ष छ भन्ने अध्ययन गर्दै आयौँ, अनि यस सम्बन्धमा चाहिँ एउटा गलत शिक्षा हेर्दै थियौँ कि यो रहस्यको प्रकाश चाहिँ पाउने चाहिँ व्यक्ति पावल मात्र थिए भन्ने कुरा चाहिँ साँचो होइन भनेर त्यसलाई हेऱ्यौँ। साथै अर्को पनि गलत शिक्षा छ यस सम्बन्धमा कि यो प्रकट गरेको रहस्य चाहिँ पावललाई प्रकट नगरेसम्म यो सत्यता थाहा गराइएकै थिएन भनेर पनि सिकाउने गर्छन्, तर त्यो पनि साँचो होइन। हुन त पावलको पत्रहरूमा यो रहस्यहरूलाई तिनको पूर्णतामा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ, तर यी प्रकट गर्ने पहिलो व्यक्ति पावल नै हुन् भन्ने चाहिँ गलत हो, किनभने यो रहस्यको सत्यता सबभन्दा पहिला प्रकट गर्ने चाहिँ प्रभु येशू हुनुहुन्छ, अनि त्यो चाहिँ मत्ती 13 हो। मत्ती 13 चाहिँ 7 दृष्टान्तहरू उहाँले आफ्नो चेलाहरूलाई बताउनु भयो, सुन्नेहरू त अरू पनि थिए, अनि त्यसलाई अहिले हेर्नेछौँ। साथै उहाँले पछि उहाँ क्रुसमा जानुभन्दा अघिल्लो रातमा चाहिँ आफ्नो चेलाहरूसँग जब उहाँले समय बिताउनु भयो त्यहाँ सिकाउनु भएको शिक्षाहरू चाहिँ युहन्नाको सुसमाचारको 14 अध्यायदेखि छ, 14, 15, 16, 17, अनि त्यो प्रवचनमा पनि उहाँको शिक्षामा पनि यो रहस्यमा पछि प्रकट गरिएका अझ विस्तृत रूपमा बताएको शिक्षाहरूको सूक्ष्म रूप चाहिँ यिनीहरूमा पनि छन्। त्यसैले पहिला चाहिँ हामी यो मत्ती 13 अध्यायको खण्डलाई चाहिँ हामी हेर्नेछौँ, अनि मेरो विचारमा एकचोटि यो लामो खण्ड भए तापनि पढ्नु राम्रो हुन्थ्यो होला। यहाँ हामी 13:1 पढ्नेछौँ। सबै ध्यान दिउँ, दिउँसोको समय छ, तर यो खण्डलाई हामी पढ्दा हामीले सक्दो बुझ्न सकौँ। 13:1 त्यही दिन येशु घरबाट निस्केर समुद्रको किनारमा बस्नुभयो, अनि उहाँ कहाँ ठुला भिडहरू भेला भए, यसकारण उहाँ डुङ्गाभित्र पसेर बस्नुभयो, अनि सारा भिड किनारमा उभियो। उहाँले यसो भन्दै तिनीहरूलाई धेरै कुरा दृष्टान्तहरूमा बताउनु भयो। हेर, एउटा बिउ छर्ने मानिस बिउ छर्न निस्क्यो, अनि उसले बिउ छर्दा हुँदै केही बिउ माटोको किनारमा बाटोको किनारमा खसे, अनि चराहरू आए र तिनलाई खाइदिए। केही ढुङ्गिनी जमिनहरूमा खसे जहाँ तिनीहरूले धेरै माटो पाएनन्, र माटोको गहिराई नभएको हुनाले ती झट्टै उम्रिहाले, अनि जब घाम लाग्यो तब ती खरिए, र जरा नभएको हुनाले ती सुकी गए, अनि केही काँडाहरूको बीचमा खसे, अनि ती काँडाहरू बढे र तिनलाई निसास्याइदिए, तर अरू चाहिँ असल जमिनमा खसे र फल फलाए, कसैले 100 गुणा, कसैले 60 गुणा, कसैले 30 गुणा। जसका सुन्नलाई कानहरू छन् त्यसले सुनोस्। अनि चेलाहरू आएर उहाँलाई भने, तपाईँ तिनीहरूसित किन दृष्टान्तहरूमा बोल्नुहुन्छ? उहाँले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, किनकि तिमीहरूलाई चाहिँ स्वर्गको राज्यका रहस्यहरू, शब्दलाई ख्याल गर्नुहोस्, स्वर्गको राज्यका रहस्यहरू जान्न दिएको छ, तर तिनीहरूलाई दिएको छैन। किनभने जोसँग छ त्यसलाई दिइनेछ र त्योसँग झन् प्रशस्त हुनेछ, तर जोसँग छैन त्यसबाट त्योसँग जे छ त्यो पनि लिइनेछ। यसकारण म तिनीहरूसित दृष्टान्तहरूमा बोल्दछु, किनकि देखेर पनि तिनीहरूले देख्दैनन् र सुनेर पनि तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन्, अनि तिनीहरूमा यशायाको भविष्यवाणी पूरा हुन्छ जसले भन्दछ, सुनिरहँदा तिमीहरूले सुन्नेछौ तर कुनै रीतिले बुझ्ने छैनौ, अनि हेरिरहँदा तिमीहरूले देख्नेछौ तर कुनै रीतिले थाहा पाउने छैनौ। किनकि यस जातिको हृदय मोटो भएको छ र तिनीहरूका कानहरू सुन्नलाई बोधा भएका छन्, अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। तिनीहरूले कहीँ कुनै समयमा आफ्ना आँखाहरूले देख्नु पर्ला कि, आफ्ना कानहरूले सुन्नु पर्ला कि, अनि आफ्नो हृदयले बुझ्नु पर्ला र फर्कनु पर्ला कि, र मैले तिनीहरूलाई निको पार्नु पर्ला कि। तर तिमीहरूका आँखाहरू धन्य हुन् किनकि तिनीहरूले देख्नेछन्, अनि तिमीहरूका कानहरू किनकि तिमीहरूले सुन्छन्। किनकि म तिमीहरूलाई साँचो भन्दछु, धेरै भविष्यवक्ता र धर्मी जनहरूले जुन कुराहरू तिमीहरू देख्छ तिनलाई देख्ने इच्छा गरे तर देखेनन्, र जुन कुराहरू तिमीहरू सुन्छ तिनलाई सुन्ने इच्छा गरे तर सुनेन। यसकारण तिमीहरूले बिउ छर्नेको दृष्टान्त सुन। अब अर्थ बताउनुहुन्छ, जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन तब त्यो दुष्ट आउँछ र जे कुरा उसको हृदयमा छरिएको थियो त्यो खोसेर लैजान्छ। यो उही हो जो बाटोतिर छरिएको थियो। तर ढुङ्गेनी जमिनहरूमा छरिएको चाहिँ यो हो, जसले वचन सुन्छ र तुरन्तै आनन्दपूर्वक त्यसलाई ग्रहण गर्छ, तर आफूमा जरा नभएको हुनाले त्यो केही समयसम्म मात्र रहन्छ। किनकि वचनको कारणले जब कष्ट वा खेदो आइपर्छ तब तुरन्तै त्यसले ठेस खाइहाल्छ। अनि काँडाहरूका बीचमा छरिएको चाहिँ यो हो, जसले वचन सुन्छ अनि यस संसारको फिक्री र धन सम्पत्तिको धोकाले वचनलाई निस्सासाइदिन्छ र यो फलहीन बन्छ। तर असल जमिनमाथि छरिएको चाहिँ यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ, त्यसैले फल फलाउँछ, अनि कसैले 100, कसैले 60 र कसैले 30 गुणा फलाउँछ। एकछिन यहाँ रकम, यो चाहिँ पहिलो दृष्टान्त हो। सातवटा दृष्टान्त छन्। प्रभु येशूले यो पहिलो दृष्टान्तको अर्थ खोल्नुभयो, अनि त्यहाँ अर्को दृष्टान्तको पनि उहाँले अर्थ यहाँ खोल्नुहुन्छ पछि। तर यो दृष्टान्त नै एक हिसाबले चाबी हो सबै दृष्टान्तहरू बुझ्नको लागि। अहिलेको समयको व्याख्या गरिरहेछ, यो समयमा चाहिँ एउटा नयाँ काम भइरहेको छ संसारमा है, भरि नै चाहिँ वचन प्रचारिँदैछ, असल वचन। अनि तर नतिजा चाहिँ के भइरहेको छ भने, यसमा चाहिँ चार किसिमको जमिनको तुलना गर्दा चार भागको एक भाग अथवा केहीले मात्र विश्वास गर्छन्, सबैले विश्वास गर्दैनन्। अनि विश्वास गरेको जस्तो देखिन्छ तर विश्वास गरेको हुँदैन। तपाईँको त्यस्तो अवस्था हुनु पनि सक्छ, यहाँ विचार गर्नुहोस्। यहाँ चाहिँ प्रभुले चाहिँ एकदम खुलस्त बताइरहनु भएको छ कि यो युगमा जुन यो कार्य भइरहेछ यो चाहिँ पहिलाका भविष्यवक्ता र धर्मी जनहरूले यो उनीहरूलाई थाहा थिएन यो समयको बारेमा, यो रहस्यमा थियो। अनि यस समय चाहिँ अरू के हुनेछ, यसको चरित्र चाहिँ अरू दृष्टान्तहरूले अझ बताउँछ। एउटा कुरा त यहाँ अगाडि बढ्नु अगाडि के छ भने, एकातिर परमेश्वरको वचन प्रचारिँदैछ यस युगमा समयमा, अर्कोतिर चाहिँ विरोध गर्नेले पनि त्यहाँ काम गरिरहेको छ, नबुझ्नेको हृदयबाट चाहिँ वचन खोसिन्छ। तपाईँले पनि वचन सुन्नुभयो, हृदयमा लिनु भएन, बुझ्ने कोसिस पनि गर्नु भएन भने चाहिँ तपाईँले सुने नसुने जस्तै हुन्छ। शैतान आएर चाहिँ त्यो अलिकति तपाईँको हृदयमा छिर्न खोजेको वचन पनि लैदिन्छ, अनि तपाईँमा त्यो जीवन हुने छैन। यो चाहिँ पहिलो दृष्टान्तमा छ। साँचो विश्वास गर्ने चाहिँ कोही हुनेछ र उनीहरूले फल फलाउनेछ। हरेक विश्वासीको जीवनमा चाहिँ फल हुन्छ, जीवन पाएको छ भने त्यहाँ चाहिँ त्यसको प्रमाण हुन्छ। धेरै थोरै होला तर हुन्छ नै, जिरो चाहिँ हुँदैन। अब हामी अरू दृष्टान्तहरू पढ्न थाल्छौँ यहाँ चाहिँ 24 पदबाट उहाँले यसो भन्दै अर्को दृष्टान्त तिनीहरूको सामु राखिदिनुभयो स्वर्गको राज्य चाहिँ आफ्नो बारीमा असल बिउ छर्ने मानिस जस्तो हो तर मानिसहरू सुतेका बेलामा उनको शत्रु आयो गहुँका बीचमा सामा छर्यो र गयो तर जब पात लाग्यो र फल फलायो तब सामाहरू पनि देखा परे यसकारण घरका मालिकका दासहरूले आइकन उनलाई भने हजुर के तपाईँले आफ्नो बारीमा असल बिउ छर्नु भएन र तब कहाँबाट त्यसमा सामाहरू आए त उनले तिनीहरूलाई भने शत्रुले यो गरेको हो दासहरूले उनलाई भने तब के हामी गएर तिनीहरूलाई पटुलौ भन्ने इच्छा तपाईँ गर्नुहुन्छ तर उनले भने अह नत्र त सामाहरू बटुल्दा तिमीहरूले तिमीहरूको साथमा गहुँ पनि उखाल्नेछौ दुवैलाई बाली काट्ने समयसम्म सँगसँगै बढ्न देऊ र बाली काट्ने समयमा म काट्नेहरूलाई भन्नेछु पहिले सामाहरू बटुल र तिनलाई जलाउनका निम्ति तिनलाई बिट्टा बिट्टा बनाऊ तर गहुँ चाहिँ मेरो ढुकुटीमा जम्मा पार फेरि अलिकति उस्तै तरिकाले सुरु हुन्छ सुसमाचार प्रसारिँदैछ यस युगमा असल बिउ छरिँदैछ तर शत्रुले पनि काम गर्दैछ त्यहाँ चाहिँ त्यसको भक्तिको भेष पनि त्यहाँ छ सामाहरू त्यसैले मिश्रित अवस्था हुनेछ भन्ने चाहिँ यो दृष्टान्तले बताइरहेछ अन्त समय हुनेछ मिश्रित तर कतिको मिश्रित अब चाहिँ त्यसपछिको दुईटा दृष्टान्तले बताउँछ 31 पद उहाँले यसो भन्दै अर्को दृष्टान्त पनि तिनीहरूको सामु राखिदिनु भयो स्वर्गको राज्य चाहिँ रायोको एउटा दाना जस्तो हो जसलाई एउटा मानिसले लगेर आफ्नो बारीमा छर्यो जुन चाहिँ साँच्चै सबै बिउहरूभन्दा सानो हुन्छ तर जब यो बढ्छ तब यो सबै सागपातहरूभन्दा ठुलो हुन्छ एउटा रुख बन्छ यसो हुँदा आकाशका चराहरू आए त्यसका हाँगहरूमा बास बस्छ तुरुन्तै अर्को उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो स्वर्गको राज्य खमिर जस्तो हो जसलाई एउटा स्त्री लगेर तीन पाथी पिठोमा त्यो पुरै खमिरी नहुन्जेल लुकाइराखे यसले यी सब कुराहरू भीडलाई दृष्टान्तहरूमै भन्नुभयो अनि बिना दृष्टान्त उहाँले तिनीहरूलाई केही भन्नु भएन भविष्यवक्ताहरूद्वारा यसो बोलिएको वचन पुरा होस् भनेर अब सुन्नुहोस् म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु संसारको उत्पत्तिदेखि गुप्त राखिएका कुराहरू म बोल्नेछु 13:11 चाहिँ रहस्यहरू भन्नुभएको थियो 13:35 चाहिँ संसारको उत्पत्तिदेखि गुप्त राखिएका कुराहरू भन्नुहुन्छ अब चेलाहरूले बुझ्दैन यो दृष्टान्त त्यसैले 36 पदमा अब पढ्छौँ तब भीरहरूलाई विदा दिएर येशु घरभित्र पस्नुमा चेलाहरू मात्र छ नभए अनि उहाँका चेलाहरू यसो भन्दै उहाँका आए हामीलाई बारीको सामाको दृष्टान्तको अर्थ बताइदिनुहोस् पहिलो त बताइदिनु भयो यो पनि बताइदिनुहोस् उहाँले जवाब दिएर तिनीहरूलाई भन्नुभयो असल बिउ छर्ने चाहिँ मानिसका पुत्र हुन् बारी चाहिँ संसार हो असल बिउ चाहिँ राज्यका सन्तान हुन् तर सामहरू चाहिँ दुष्टका सन्तान हुन् तिनीहरूलाई छर्ने शत्रु चाहिँ शैतान हो बाली कट्ने चाहिँ संसारको अन्ध हो अनि काट्नेहरू चाहिँ स्वर्गदूत हुन् यसकारण जसरी सामहरू बटुलिन्छन् र आगोमा जलाइन्छन् त्यस्तै नै यस संसारको अन्तमा हुनेछ मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछ अनि तिनीहरूले उनको राज्यबाट सबै ठेस खुवाउने कुराहरू र अधर्म गर्नेहरूलाई बटुल्नेछन् र तिनीहरूलाई आगोको भट्टीभित्र फालिदिनेछन् त्यहाँ रुवावासी र दारा किटाई हुनेछ 43 पद त्यस बेला धर्मी जनहरू चाहिँ आफ्ना पिताको राज्यमा सूर्य जस्तै चम्किनेछ जसका सुन्नलाई कानहरू छन् त्यसले सुन्नुहोस् प्रभुले चाहिँ यहाँ खोलिदिइसक्नुभयो यो सम्मिश्रण हुनेछ एक शैतानले त्यहाँ चाहिँ नक्कली विश्वासीहरू नक्कली क्रिस्चियनहरू प्रशस्त हुनेछ यस युगमा क्रिस्चियन भनिनेछन् उनीहरू छुट्याउन पनि गाह्रो हुनेछ। अनि यो सम्मिश्रण चाहिँ यस्तो हुनेछ कि आधा विश्वासी आधा नक्कली विश्वासी नभइकन यो देखावटी विश्वासी नै धेरै हुन थालेछ। खमीर बढेको बढे बढेको बढे, यो सानो बिउ थियो, यो भयङ्कर जुन रुख भएको छ त्यसमा चाहिँ आकाशका चराहरू आई त्यसका हाँगहरूमा बास बस्छन्, बिउ खाइदिने त्यो चरा, शैतान जसले चाहिँ चोरेर लैजान्छ हृदयबाट, त्यसको कुरा गरेर चाहिँ एकचोटि प्रकाशको पुस्तकमा नि जाउँ त, अनि यसले पनि सहायता गर्छ तपाईँ। प्रकाशको पुस्तक अनि अठार अध्याय प्रकाशको पुस्तकको अठार अध्यायको दुई पद यहाँ एकदमै दुष्टताले भरिएको एउटा प्रणालीलाई यहाँ देखाउँदैछ अनि यो चाहिँ प्रभुले ढाल्नुहुन्छ भविष्यमा, हाम्रो युगमा चाहिँ होइन, उहाँको दोस्रो आगमन अगाडि हुनेछ, राप्चरभन्दा चाहिँ पछि नै हो। अनि उनी ठुलो स्वरले यसो भन्दै शक्ति साथ कराए, एउटा स्वर्गदूतले, महान बेबिलोन ढल्यो ढल्यो र दुष्ट आत्माहरूको वासस्थान, हरेक अशुद्ध आत्माको कैद खाना र हरेक अशुद्ध र घिनलाग्दो चराको खोर भएको छ। त्यसैले मत्ती तेह्र को त्यो दुईवटा दृष्टान्त, रायको बिउ र खमीरको दृष्टान्त चाहिँ खराबको वृद्धि हुन्छ भनेर चाहिँ यहाँ सिकाइरहनु भएको छ। अनि यसको चाहिँ चरम बिन्दुमा पुग्दैछ, झन झन खराब हुनेछ, झन झन नराम्रो हुनेछ। अनि एक्कासी प्रभुले हामीलाई उठाएर लानुहुन्छ, अनि त्यसपछि उहाँले न्याय गर्नुहुन्छ, अनि त्यसपछि हजार वर्ष राज्य सुरु हुन अगाडि चाहिँ स्वर्गदूतहरू पठाउनुहुनेछ, अनि उहाँले चाहिँ छुट्याउनुहुनेछ को चाहिँ हजार वर्ष राज्यभित्र पस्नेछ। हामी पहिले गइसकेर चाहिँ प्रभुसँगै आउनेछौँ, अनि सात वर्षको सङ्कष्टकालमा विश्वास गर्नेहरू चाहिँ शरीरमै उनीहरू प्रवेश गर्नेछन्। त्यो हामीले अस्ति अस्ति अध्ययन गरेका थियौँ प्रबन्धहरूको अध्ययनमा। त्यसपछि 44 पददेखि अब सुरु हुन्छ, तिनवटा एकदम छोटो छोटो दृष्टान्तहरू बताउनुहुन्छ। 44 पद, फेरि स्वर्गको राज्य चाहिँ बारीमा लुकाइरहेको धन जस्तो हो, जसलाई एउटा मानिसले भेट्टाएर लुकायो, त्यस कुराको कारणले ऊ रमाउँदै जान्छ, आफूसँग भएका सबै थोक बेचेर त्यो बारी किन्छ। याद गर्नुहोस् माथि बारी चाहिँ संसार हो भनेको चाहिँ प्रभुले अर्थ खोलिसक्नु भएको छ। 45 पद, फेरि स्वर्गको राज्य सुन्दर मोतीहरू खोजी हिँड्ने एउटा व्यापारी जस्तो हो, जसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै थोक बेचियो र त्यसलाई किन्यो। त्यसले यो दुईवटा दृष्टान्तले के बताउँछ भने यस युगमा चाहिँ त्यहाँ असल पनि हुनेछ, असल बहुमूल्य कुरा पनि हुनेछ, तर दुईवटा चाहिँ एउटा चाहिँ बारीमा लुकाई राखेको धन जस्तो भनेको छ र अर्को चाहिँ एउटा बहुमूल्य मोती जस्तो भनेको छ, दुईटै असल छ। अनि यो चाहिँ मैले यही बुझ्छु, यहुदीहरू जो चाहिँ अहिले अन्धपनामा छन् उनीहरू बारीमा लुकाएको धन जस्तो छन्, यही संसारमा छ, उनीहरू नष्ट हुन सक्दैन, एक दिन उनीहरूको समय आउँछ। तर अर्को चाहिँ अहिले चाहिँ उहाँको मण्डली पनि छ, यो बहुमूल्य मोती जसको लागि प्रभुले आफ्नै जीवन दिनुभयो, यो दुवैको निम्ति। त्यसपछि 47 फेरि सम्मिश्रणको कुरा आउँछ, फेरि स्वर्गको राज्य समुद्रमा हालिएको एउटा महाजाल जस्तो हो, जसले हरेक किसिमबाट बटुल्यो, समुद्रमा हालिएको एउटा महाजाल जस्तो हो। अनि 48 त्यो भरिएपछि तिनीहरूले किनारमा तानेर ल्याए, अनि बसेर तिनीहरूले असल असललाई भाँडाहरूभित्र जम्मा पारे, तर खराब जतिलाई फालिदिए। यस्तै नै संसार अन्तमा हुनेछ, स्वर्गदूतहरू आउनेछन् र दुष्टहरूलाई धर्मीहरूका बीचबाट अलग पार्नेछन् र तिनीहरूलाई आगोको भट्टीभित्र फालिदिनेछन्। त्यहाँ रुहाकासी र दारा किटाई हुनेछ। यीशुले तिनीहरूलाई भन्नुभयो, के तिमीहरूले यी सबै कुराहरू बुझ्यो? तिनीहरूले उहाँलाई भन्यो, ज्यू प्रभु। 52 तब उहाँले तिनीहरूलाई भन्नुभयो, यसकारण स्वर्गको राज्यको लागि शिक्षा दिएको हरेक शास्त्री एउटा शास्त्री घरको एउटा मालिक जस्तो हो भण्डारीमा, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना चिजहरू निकाल्छ। त्यसैले यहाँ पनि अलिअलि सामाको गाउँको जस्तै छ, तर समुद्रमा जाल हानेको कुरा छ। अनि धेरै पटक चाहिँ अन्य जातिहरूलाई समुद्रको पानीको छालसँग तुलना गरिएको छ। त्यसैले विशिष्ट रूपमा चाहिँ अहिलेको समयमा चाहिँ अन्य जातिहरूका सुसमाचार पुगिरहेको छ एउटा जाति निकाल्नुमा, अनि त्यो काम हुँदैछ। अब त्यसो भए प्रभुले नै रहस्यहरू त पहिल्यै सूक्ष्म रूपमा मात्र भए पनि प्रकट गर्नुभएकोले पावललाई प्रकट नगरिएसम्म यो प्रकटै गरिएको थिएन भन्नु त गलत हो है, त्यो बुझ्नु होला। अझ अरू कुराहरू हेर्नेछ जुन योना 14 खण्ड भनेको थियो, जस्तै ख्रिस्ट हामी भित्र बास गर्नुहुन्छ अहिले विश्वास गरेकी घडीदेखि पवित्र आत्माद्वारा हामी भित्र बास गर्न आउनुहुन्छ। यो चाहिँ रहस्य हो भने चाहिँ कलसीमा हेर्नुहोस् त, कलसी 1 यसलाई सोच्नुहोस् प्रियहरू, कति अनमोल र सत्यताहरू छन् यहाँ। कलसी 1:27 उनीहरू कहाँ परमेश्वरले अन्य जातिहरूको बीचमा यो रहस्यको महिमाको धन के हो सो प्रकट गर्न चाहनु भयो, महिमाको आशा ख्रिस्ट तिमीहरू भित्र नै रहस्य हो। यो कुरा पहिला प्रकट गरिएको थिएन भन्दैछ कि विश्वास गर्ने भित्र चाहिँ प्रभु येशु ख्रिस्ट नै परमेश्वर नै भित्र बास गर्नुहुन्छ। अन्तर्वासको सत्यता चाहिँ दाउदलाई थाहा थिएन। कहाँ पढ्नुहुन्छ तपाईँले दाउदले भनिरहेको परमेश्वर धन्यवाद छ तपाईँ म भित्र बास गरिरहनु भएको छ भनेर? कहाँ पढ्नुहुन्छ मोसाले अब्राहमले त्यसरी भनेको? उनीहरूलाई त्यो सत्यता थाहा थिएन, उनीहरूलाई त्यो वास्तविकता नै उनीहरूको जीवनमा थिएन। अर्कै प्रकारले परमेश्वरले उनीहरूसँग व्यवहार गर्दै हुनुहुन्थ्यो, त्यो पनि विशेष थियो, यो पनि विशेष छ। यो रहस्यको धन नै भनेछ, एकदम यो रहस्य मध्येमा एकदमै चम्किलो बहुमूल्य सत्यता चाहिँ के हो भने एउटा यो युगमा बाँच्ने विश्वासी भित्र परमेश्वर बास गर्नुहुन्छ। तर यो कुरा पावलले प्रकट नगरेसम्म प्रकट नभए त होइन, प्रभु येशूले नै यसको बारेमा भन्नुभएको थियो भविष्यवाणीमा योहन्ना 14 योहन्ना 14 याद गर्नुहोस्। योहन्नाको यो खण्ड जुन हेर्दैछौँ यसलाई चाहिँ प्रभुले चेलाहरूसित बसेर सिकाउनु भयो, लामो खण्ड छ। अनि एउटा माथिल्लो कोठामा उहाँहरू जुटिरहनु भएको थियो भन्ने कुरा पढ्छौँ, त्यसैले यसलाई चाहिँ माथिल्लो कोठाको प्रवचन भन्न सकिन्छ, माथिल्लो कोठाको प्रवचन, अप्पर रुम डिस्कोर्स यसरी भन्ने चलन छ। त्यसैले यो माथिल्लो कोठाको प्रवचनमा एउटा कुरा हेर्नुहोस्, योहन्ना 14 अध्यायको 15 पदबाट यहाँ सुरु हुन्छ, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू पालन गर, अनि म पितालाई प्रार्थना गर्नेछु र उहाँले अर्को शान्तिदाता उहाँ सधैँभरि तिमीहरूसँगै रहन् भनेर तिमीहरूलाई दिनुहुनेछ। एकछिन विचार गर्नुहोस् यहाँ प्रभुले के भन्दैछ। उहाँले भन्नुहुन्छ म पितालाई प्रार्थना गर्नेछु अनि फलस्वरूप उहाँले तिमीहरूलाई अर्को शान्तिदाता दिनुहुनेछ। किन अर्को भन्नु पर्यो? उहाँ स्वयं पनि शान्तिदाता हुनुहुन्छ, अनि त्यसैले अर्को शान्तिदाताको कुरा गर्नुहुन्छ। उहाँ जस्तै तर अर्को व्यक्ति, उहाँ सधैँभरि तिमीहरूसँग रहन् भनेर तिमीहरूलाई दिनुहुनेछ। शान्तिदाता अथवा साथमा हुने, सँगै हुने, त्यो पारा भन्ने शब्द छ त्यसमा, र हामीलाई डोर्याउने हाम्रो निरीक्षक हामीलाई, अनि उहाँको त थुप्रो काम छ। को हुनुहुन्छ शान्तिदाता? उहाँलाई चाहिँ 17 चाहिँ यसरी भनेको छ, अर्थात् सत्यको आत्मा, जसलाई संसारले ग्रहण गर्न सक्दैन किनभने त्यसले न त उहाँलाई देख्छ न उहाँलाई चिन्छ, तर तिमीहरूले उहाँलाई चिन्छ किनकि उहाँ तिमीहरूसित रहनुहुन्छ। सुनिरहेको थियो, चिन्छौ हामीले शान्तिदातालाई? उहाँहरू तिमीहरूसँगै हुनुहुन्छ, प्रभु येशु त्यही हुनुहुन्थ्यो। अनि प्रभु येशु त्रिएक परमेश्वरमा पुत्र हुनुहुन्छ, तर उहाँले एउटा नौलो कुरा, अर्को कुरा गर्नुहुन्छ, उहाँ तिमीहरूसित रहनुहुन्छ र तिमीहरू त्यसपछि शब्द के छ, भित्र हुनु हुनेछ। यो चाहिँ अलिक पछि हुनेछ, अहिले चाहिँ तिमीहरूसितै हुनुहुन्छ, प्रभु नै त्यही हुनुहुन्थ्यो, तर पछि चाहिँ तिमीहरू भित्र हुनुहुनेछ। पहिलो यो 18 पद, म तिमीहरूलाई टुरा छोड्ने छैन। कुरा के भने, म जाँदैछु त भनिसक्नुभयो 14:1-3 हामी पढ्दै जान्छौँ होइन, पिता घरमा धेरै वासस्थानहरू छन्, म जानेछु तर विचलित नहो, म टुरा छोड्ने छैन, म आउनेछु रे। 19 पद, अझै केही समय छ अनि संसारले मलाई फेरि देख्दैन तर तिमीहरूले मलाई देख्छौ, म जिउँछु त्यसकारण तिमीहरू पनि जिउनेछौ। उहाँ क्रुसमा जानुहुन्छ, फेरि बौरी उठ्नुहुन्छ, तर त्यति मात्र होइन, हेर्नुहोस् त 20 पद, त्यस दिन तिमीहरूले म मेरा पितामा छु अनि तिमीहरू ममा र म तिमीहरूमा छु भनी जान्नेछौ। यो पद अनुसार चाहिँ एउटा दिन उहाँले उल्लेख गर्नुहुन्छ, जुन दिन चाहिँ उनीहरूले यो जान्नेछ। यो नयाँ कुरा कि प्रभु येशु नै उनीहरूभित्र हुनुहुने कुरा र उनीहरू चाहिँ ख्रिस्टभित्र हुने कुरा जान्नेछ त्यस दिन भन्नुभयो। अनि मैले बुझेको चाहिँ यो चाहिँ जब पवित्र आत्मा शान्तिदाता आउनुभयो, जुन चाहिँ यहाँ म पठाउनेछु भन्नुभएको छ पेन्टेकोस्टको दिनदेखि। अब 17 अध्याय, अब यही माथिल्लो कोठाको प्रवचनको अलिक पछाडितिर जाउँ, लास्टतिर योहन्ना 17:23 याद गर्नुहोस्। यो 17 अध्याय चाहिँ पुरै प्रार्थना हो, प्रभु येशु पितासँग हाम्रो लागि प्रार्थना गरिरहनु भएको छ, प्रार्थना गर्नेछु भन्नुभएको थियो, यहाँ प्रार्थना गरिरहनु भएको छ। अनि 23 पद, प्रार्थनाको विषय विभिन्न छन् अनि यहाँ उहाँले यसरी प्रार्थना गर्नुहुन्छ, म तिनीहरूमा अथवा तिनीहरूभित्र अनि तपाई ममा, कि तिनीहरू सिद्ध बनाएर एक हुन् अनि तपाईँले मलाई पठाउनु भएको हो अनि जसरी तपाईँले मलाई प्रेम गर्नुभएको छ उसरी नै तिनीहरूलाई पनि प्रेम गर्नुभएको छ भने संसारले जानोस्। देख्नुभयो त्यो सानो सानो शब्दहरू, म तिनीहरूमा, म चाहिँ तिनीहरूभित्र हुनेछु, यो हो नि, यो यो उहाँले चाहिँ माग गरिदिनुहुन्छ पितासँग, अनि यसको जवाब त आउँछ अब पवित्र आत्मा आउनुभएपछि। यस्तो प्रकारको अचम्मको सम्बन्धको कुरा गर्दै हुनुहुन्छ जुन चाहिँ हामीले कहीँ पनि पढ्दैन पुरानो नियममा। उनीहरूको पनि एकदम विशिष्ट सम्बन्ध थियो, उनीहरू रमाउन सक्थे, भजनहरूमा पढ्छौँ उनीहरूलाई भएको सान्त्वना इत्यादि, तर यस्तो खालको कुरा चाहिँ यो चाहिँ रहस्यमा थियो, अनि यो चाहिँ प्रभुले नै सबभन्दा पहिला खोल्नुभयो। अरू कुरा पनि छ, जस्तो कि ख्रीष्ट र मण्डलीको विशेष एकता। अब यो त अहिले भर्खर हेरेको चाहिँ प्रत्येक विश्वासीभित्र नै उहाँ बास गर्नुहुने र हामी उहाँमा हुने हाम्रो एकता छ भने, यहाँ चाहिँ मण्डली नै यसरी पढ्छौँ। जस्तो कि पावलले चाहिँ एफएससी पाँचमा भन्छन् यस कुरा, एफएससी पाँचमा, एफएससी पाँच अध्यायको 31-32 पद, सन्दर्भ चाहिँ पति पत्नीलाई अर्थीहरू छन्, तर पति पत्नीलाई अर्थीहरू दिँदाखेरि चाहिँ मण्डली र प्रभु येशु ख्रीष्टको सम्बन्धलाई आधार बनाएर सिकाउँदैछन्। अनि यहाँ 31 पदबाट पढ्नेछौँ, यही कारणले गर्दा मानिसले आफ्ना बाबु र आमालाई छोड्नेछ र आफ्नी पत्नीसँग मिलिरहनेछ अनि ती दुई एउटै शरीर हुनेछ। अनि 32 पदमा पावलले भन्छ, यो त एउटा ठूलो रहस्य हो तर म ख्रीष्ट र मण्डलीको विषयमा बोल्दछु। तर छ नि, पावलले यो प्रकट गर्नुभन्दा अगाडि प्रभुले नै सूक्ष्म रूपमा यसमा यसलाई भनिसक्नु भएको थियो। अहिलेकै यूहन्ना 17 अध्यायमा हो, पल्टाउँदा फेरि यूहन्ना 17 अध्यायमा सामूहिक रूपमा नै विश्वासीहरू ख्रिस्टसित, यो युगका विश्वासीहरू ख्रिस्टसित चाहिँ यस्तो अचम्मको एकतामा सम्मिलित हुनेछन् भन्ने कुरा चाहिँ प्रभु यीशुले उहाँको प्रार्थनामा माग गर्नुहुन्छ पितासँग। यूहन्ना 17:21-23 र तिनीहरू सब एक हो उन, जसरी हे पिता तपाईँ ममा हुनुहुन्छ अनि म तपाईँमा, तपाईँ र मेरो सम्बन्ध जस्तो, उसरी नै तिनीहरू पनि हामीमा एक हुन्। त तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्, अनि जसरी हामी एक छौँ उसरी नै तिनीहरू पनि एक हुन् भनेर तपाईँले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, म तिनीहरूमा अनि तपाईँ ममा, कि तिनीहरू सिद्ध बनाएर एक हुन्। त्यसैले यो चाहिँ मण्डली युगका विश्वासीहरू एउटा छुट्टै जमात हो, एउटा छुट्टै जाति हो, जसरी इजरायल एउटा छुट्टै विशेष जाति हो, हामी अहिले बचाएका विश्वासीहरू छुट्टै जाति हौ। र यहाँ विशेष रूपमा सामूहिक रूपमा उहाँसँग एक छौँ, स्वर्गमा पनि यो भिन्नता चाहिँ कायम हुन्छ भन्ने देख्दछु। एकचोटि प्रकाशको पुस्तकमा जाउँ, प्रकाशको पुस्तकमा 21 अध्याय, अनि 21 अध्यायको हामी 9 पढौँ, 9। अनि जुन सातजना स्वर्गदूतहरूसँग आखिरी सात महामारीले भरिएर सात कचौराहरू थिए, तीमध्ये एकजना म कहाँ आए र यसो भन्दै मसँग कुरा गरे, यहाँ आऊ, म तिमीलाई दुलही अर्थात् थुमाकी पत्नी देखाउनेछु। अनि उनले मलाई आत्मामा एउटा ठूलो र अग्लो पहाडमा लगे र मलाई परमेश्वर तर्फबाट स्वर्गदेखि तल झरिरहेको त्यो महान सहर पवित्र यरुसलम देखाए, जससँग परमेश्वरको महिमा थियो र त्यसको चमक चाहिँ अति मूल्यवान रत्नको जस्तै अर्थात् बिल्लोर झैँ सङ्लो भएको स्फटिक जस्तो थियो। अनि त्यसको ठुलो र अग्लो पर्खाल थियो अनि 12 ढोकाहरू थिए, अनि ती ढोकाहरूमा 12 स्वर्गदूतहरू थिए अनि तिनमा नामहरू लेखेका थिए। कसका नामहरू? हेर्नुहोस् त, जो इजरायलीहरूका 12 कुलका नामहरू हुन् इजरायल। पूर्वपट्टि 3 ढोकाहरू, उत्तरपट्टि 3 ढोकाहरू, दक्षिणपट्टि 3 ढोकाहरू र पश्चिमपट्टि 3 ढोकाहरू। अब 14 पद, अनि त्यस सहरको पर्खालका 12 जगहरू थिए अनि तिनमा पनि नामहरू लेखेको रहेछ। कसका नामहरू? तिनमा थुमाको 12 प्रेतहरूका नाम लेखेका थिए। त्यसैले स्वर्गमा पनि विशेष भिन्नताहरू र विशिष्टताहरू जुन परमेश्वरले आफ्नो बारेमा दर्शाउन चाहनुहुन्छ, उहाँले सुन्नुभयो कि दुईटा भाँडाबाट चाहिँ उहाँले दर्शन हुने जस्तो देखिन्छ। अब अर्को कुरा, पावलले चाहिँ अर्को रहस्यको कुरा गर्छन्। पहिलो कोरिन्थीमा जाउँ त एक्चुअली पहिलो कोरिन्थी 15 अध्याय अनि हामी 51 र 52 पद पढ्नेछौँ। पहिलो कोरिन्थी 15:51-52 भन्छ, हेर एउटा रहस्य म तिमीहरूलाई बताउँछु। त्यो शब्द सुन्दा सुन्दा फेरि नसुने जस्तो होला। हेर एउटा के म तिमीहरूलाई बताउँछु, रहस्य भनेपछि यो कुरा चाहिँ पहिला प्रकट भएको थिएन पहिलाको युगमा। हामी सबैजना सुती जाने छैनौ तर हामी सबै बदली हुनेछौँ, एकैछिनमा आँखाको झिमिकमा आखिरी तुरै बज्दा हुँदै, किनकि तुरै बज्नेछ र मरेकाहरू अविनाशी दशामा बौराइनेछन् र हामी चाहिँ बदली हुनेछौँ। पावलले चाहिँ यो ऱ्याप्चरको रहस्य यहाँ बताउँदैछन्। तर पावलले यो प्रकट गर्नुभन्दा अगाडि नै प्रभुले सूक्ष्म रूपमा बताइसक्नु भएको थियो। यो 14 अध्यायमा हुँदैछ, त्यही माथिल्लो कोठाको उहाँको प्रवचनमा। यो 14 अध्याय हामी पढौँ 1-3 पद। तिमीहरूको हृदय विचलित नहोस्, तिमीहरू परमेश्वरमा विश्वास गर्दछौ, ममा पनि विश्वास गर। मेरा पिताको घरमा धेरै वासस्थानहरू छन्, त्यस्तो नहुँदो भए त म तिमीहरूलाई भन्ने थिएँ। म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। 3 पद अब, अनि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु। त्यो 3 शब्द, म फेरि आउनेछु। त्यसपछि के भन्नुहुन्छ, अनि म जान्छु त्यहाँ तिमीहरू पनि हो भनेर म तिमीहरूलाई आफू कहाँ लिनेछु। म फेरि आउनेछु, म आफू कहाँ लिनेछु। यो राप्चरको कुरा हो। त्यसैले पावल नै यो रहस्यहरू प्रकट गर्ने पहिलो व्यक्ति थिए भन्नु चाहिँ गलत हो। त्यसैले अनि रोमी 11:25 पावलले अर्को रहस्य बताउँछ। रोमी 11:25 यो चाहिँ के भने, इजरायल जाति यो वर्तमान युगमा चाहिँ अन्ध अवस्थामा हुनेछन्, आंशिक रूपमा अन्ध हुनेछन् भन्ने रहस्य। 11:25, किनकि भाइहरू हो, तिमीहरूले आफूलाई आफ्नो दृष्टिमा बुद्धिमान ठानौला भनेर यस रहस्यको विषयमा, अलिक सानो भएर मैले पढेको, यस रहस्यको विषयमा होइन त, तिमीहरू अन्जान रह भन्ने म इच्छा गर्दिन। जबसम्म अन्य जातिहरूको पूरा संख्या भित्र आउँदैन तबसम्म इजरायलमाथि केही मात्रामा अन्धापना आएको छ। तर यो रहस्य को सूक्ष्म रूप त प्रभुले अगाडि नै बताइसक्नुभयो। बारी संसारमा लुकिएको एउटा बहुमूल्य कुरा, लुकिएको धन, जसको लागि चाहिँ सरस दिएर त्यसलाई किन्छ त्यो व्यक्तिले, जुन चाहिँ प्रभु यीशु हो। अनि पावलले अर्को पनि रहस्य, 2 थेसलोनिकी 2:9 पावलले भन्छ, अधर्मको के रहस्यले पहिलेदेखि काम गरिरहेको छ, उसले मात्र अहिले रोकिरहेको छ, आफू अलग नहुन्जेल उसले रोकिराख्नेछ। अधर्मको रहस्य, अनि यसको बारेमा त प्रभुले 2 दृष्टान्तमा देखाइसक्नु भयो, रायोको दाना र खमीरको दृष्टान्त। त्यो स्त्री आएर 3 पाति पिठोमा चाहिँ खमीरलाई के गर्छ, लुकाउँछ है। त्यहाँ एकदम खमीर जहिले पनि खराब कुराको चित्र न हो, कहिले पनि राम्रो कुराको चित्र होइन। त्यसैले यो चाहिँ, अनि त्यो पुरा पिठो चाहिँ के हुन थाल्छ, खमिरी हुन थाल्छ। अब कतिले चाहिँ यो चाहिँ सुसमाचारले गर्दाखेरि चाहिँ संसार एक दिन पुरा क्रिस्चियन हुन्छ भन्ने खालको त्यसरी सिकाउँछ, तर त्यो कहाँ हुन्छ? यो त अधर्म झन्झन बढ्छ, अधर्मको रहस्यले काम गरिरहेको छ। अनि अरू कुराहरू पनि छन् त्यहाँनिर जान सक्दैन। अब अनि मण्डलीको रहस्य त्यो मोतीमा हेरिहाल्यौँ, अनि यहुदीहरू र अन्य जातिहरू एउटै शरीरमा बनाइने रहस्य नि, त्यो त पावलले एफएसी 3:5-6 बताएको हामीले अघि हेऱ्यौँ पटक पटक। तर पावल नै पहिलो व्यक्ति होइन त्यो प्रकट गर्ने, पहिलो व्यक्ति चाहिँ प्रभु येशु नै हो। यूहन्ना 10:10 जाउँ, यूहन्ना 10:10 यूहन्ना 10:16 म असल गोठालो हुँ भन्ने यो अध्याय हो, जसले आफ्नो भेडाहरूको लागि प्राण दिन्छ भन्ने अध्याय। तर उहाँ कसको गोठालो हुनुहुन्छ? 10:16 हामी 16 हेर्छौँ। अनि मेरा अरू भेडाहरू छन् भन्नुहुन्छ। अब इजरायलको हराएको भेडाहरूको कुरा त हामीलाई थाहा छ, तर उहाँले भन्नुहुन्छ अनि मेरा अरू भेडाहरू छन् जो चाहिँ यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनुपर्छ, अनि तिनीहरूले मेरो स्वर सुन्नेछन्, अनि एउटै बगाल र एउटै गोठालो हुनेछन्। यो अरू भेडाहरू तपाईँहरू नै हुनुहुन्छ, म हो यो अरू भेडाहरू जो चाहिँ इजरायलको गोठको होइन, तिनीहरूलाई पनि मैले ल्याउनुपर्छ भनेर भन्नुभयो। अनि यस युगमा चाहिँ यो दुवै नै एउटै बगाल हुने कुरा चाहिँ यहाँ बताउनु भयो। अनि त्यसरी यहुदी अन्य जातिहरू चाहिँ एउटै शरीरमा एक बनाउने रहस्य त पावलले भन्दा पहिले प्रभुले नै सूक्ष्म रूपमा बताइसक्नु भएको थियो, अनि पावलहरूलाई प्रयोग गरेर चाहिँ यसलाई विस्तृत रूप दिनुभयो। एकजना लुइस पेरिचेफरले यसरी लेखेका छन्, मत्ती 13 वर्णन गरिएका स्वर्गको राज्यका रहस्यहरू र नयाँ नियमका पत्रहरूमा पावलद्वारा प्रकट गरिएका रहस्यहरूको बीचमा उल्लेखनीय सामञ्जस्यता अब उनले पनि देखेका छन्। उनले यसरी लेख्छन्, मत्ती 13 ख्रिस्ट आफैले 7 दृष्टान्तहरूमा यस युगका लक्षणहरू प्रस्तुत गर्नुभएको छ। शास्त्रको यस खण्डमा यो युग स्वयं एउटा रहस्य अथवा परमेश्वरले पहिलेको युगहरूमा गुप्त राख्नुभएको कुरा हो भनिएको छ, मत्ती 13:11। र यस युगभरिमा 3 मुख्य लक्षणहरू हाजिर हुनेछन् भन्ने सत्यतालाई यी दृष्टान्तहरूले क्रमिक रूपमा प्रस्तुत गर्दछन्। ती हुन्, 1, ग्रहणयोग्य कुराहरू जस्तै कि गहुँ, मोती, असल माछा। 2 चाहिँ अन्धो पारिएको इजरायलको चित्रण, जो चाहिँ बारीमा लुकाइ राखेको गार्डन हुन्, बारी भनेको संसार हो। अनि तेस्रोमा खराबको उपस्थिति, सामाहरू, खराब चराहरू, खमिर, खराब माछा। यो ध्यान दिनुपर्छ कि नयाँ नियममा यी तीनवटै पक्षहरू रहस्य वा परमेश्वरले पहिला गुप्त राख्नुभएको कुरा हुन् भनी बताएका छन्। पहिलो, यहुदी र अन्य जाति एकै शरीरमा मिलेर बनेको मण्डली। दोस्रोमा चाहिँ मण्डलीको बोलावटको समय वरिभरि इजरायल अन्धो पारिने कुरा। अनि तेस्रोमा चाहिँ यस युगमा खराबको उपस्थिति र त्यसको चरित्र जुन अहिमा गरेर अधर्मको रहस्यले काम गरिरहेको छ। त्यसैले केही मद्दत भयो होला यस कुरालाई बुझ्नलाई। त्यसले हाम्रो प्रश्न भयो कि रहस्य सम्बन्धी सत्यताहरू पावलभन्दा अगाडि नै प्रकट भएको थियो, अनि तर पावलद्वारा चाहिँ अझ यसलाई विस्तृत रूपमा चाहिँ बताइयो। यहाँ अर्को लेखक डाक्टर अर्नेस्ट पिकरिङको पनि पढौँ, मण्डलीको सत्यता पावलभन्दा अगाडि कहिले पनि प्रकट गरिएको थिएन भन्नु चाहिँ प्रभु आफैले त्यस्ता सत्यताहरू सिकाउनु भएको शास्त्रका खण्डहरूलाई इन्कार गर्न हो। माथिल्लो कोठाको प्रवचन 13:17 निश्चय पनि मण्डलीलाई किदान गरी मण्डलीलाई र मण्डलीलाई मात्र नै लागू हुन्छ। ख्रिस्टमा पवित्र जनहरूको आशिषमय ओहदा, प्रार्थनामा पहुँच, पवित्र आत्माको सेवकाई, मण्डलीको राप्चर सम्बन्धी सबै शिक्षाहरू साथै अधिक कुराहरू माथिल्लो कोठाको प्रवचनमा सिकाएका छन्। रोमी 16 अनि पढ्न त लगाएँ तर हामी साँझको क्लासमा अध्ययन गर्नुपर्छ यो चाहिँ. अनि त्यसैले मेरो भजन सहित चाहिँ यो क्लासलाई प्रार्थना अन्त गर्न अनुरोध गर्दछु.